अप्रूवल के लिए जब गवर्नमेंट कांग्रेस और सेनेट के पास गई तो फिर वहां पर जैसे आपने फरमाया एक तो रिपब्लिकन मेजोरिटी जिसमें नहीं चाहती, दूसरी बात ये भी आ जाती है कि वहां पर जहां तक वॉशिंगटन का ताल्लुक है यहां पर एक बेसिक कॉन्फ्लिक्ट पाया जाता है।
सही।
वो कॉन्फ्लिक्ट ये है कि एक तरफ तो गवर्नमेंट ये कहती है कि पाकिस्तान और अमरीका स्ट्रेटेजिक पार्टनर्स हैं, खासतौर पे जब अफगानिस्तान का मामला आता है, लेकिन जहां तक कांग्रेस का ताल्लुक है और जनरल पॉलिटिशियंस का ताल्लुक है वो इसको एक ट्रांजैक्शनल रिलेशनशिप समझते हैं जिसके तहत उनका मकसद ये है कि सिर्फ उसी मामलों में वो सपोर्ट करेंगे जिनमें उनका फायदा होता हो और जिसके लिए कोई प्रोको पाकिस्तान से मिलता हो। ऐसी कंडीशन में F-16 जो है उनको एक ट्रांजैक्शनल बेसिस पे देखा जा रहा है, उनको स्ट्रेटेजिक बेसिस पे नहीं देखा जा रहा। याद रहे कि पाकिस्तान ने जब F-16 मांगे थे तो इससे कहीं ज्यादा थे, 8 से कहीं ज्यादा थे, लेकिन आहिस्ता आहिस्ता नेगोशिएशन के बाद कंप्रोमाइज के तहत ये 8 रह गए। अब बात दरअसल ये आ जाती है कि ऐसे मामले में पाकिस्तान क्या कर सकता है और अमरीका में जो पॉलिटिकल इंस्टीट्यूशन है वो किस तरीके से इसके तरफ हल की तरफ मूव हो सकते हैं। बेसिक सिचुएशन जो है वो तो ये है कि अगर जो फॉरेन रिलेशंस और फॉरेन डिफेंस की जो कमेटियां हैं अगर वो तैयार नहीं होती कि इस किस्म की ये एग्रीमेंट हो जाए तो फिर आप इसको भूल जाइए, ये नहीं होगा। लेकिन ये भी हो सकता है कि जब नई गवर्नमेंट आए, नए प्रेसिडेंट आए, नई एडमिनिस्ट्रेशन आए और उसके साथ साथ सेनेट और कांग्रेस में कुछ पॉलिटिकल चेंजेस आए तो हो सकता है कि इसको दोबारा एक्टिवेट किया जाए। दूसरी तीसरी बात आ जाती
है, इस टर्म में जो बाकी दिन है प्रेसिडेंट बराक ओबामा के या मौजूदा इंतजामिया के दौर में आपको ये मुआहदा क्या कहना चाहिए मुकम्मल होता हुआ नजर नहीं आता है।
मुश्किल है वो इसलिए कि ग्राउंड रियलिटीज तो नहीं बदली ना, ग्राउंड रियलिटीज वही रही है जो पहले थी।
सही। हमारे साथ हैं मोहम्मद अली एहसान साहब। एहसान साहब आपका बहुत शुक्रिया, आपने इस इशू को बड़ा थारोली स्टडी किया है, आपने हवाले भी दिए हैं इवन बॉब कॉर्कर के जो कि सेनेट की खारजा अमूर की ताल्लुकात की कमेटी को हेड करते हैं, उनका भी रेफरेंसेस आपने दिए हैं। आप ये बताइएगा पाकिस्तान में इस इशू को किस जाविये पे देखा जा रहा है, क्या ये दिफाई मामला है दोनों मुल्कों के दरमियान, पाकिस्तान की सफारती नाकामी के तौर पे भी इसको बाज़ लोग देख रहे हैं कि यहाँ पे भी कोई बड़ी कामयाबी हासिल नहीं हुई है, ये इशू है क्या, या फिर इसको अगेन दोनों मुल्कों के जो सिक्योरिटी के इदारे हैं उनके दरमियान मिसट्रस्ट के पस मंज़र में देखा जाना चाहिए?
जी मैंने इसको इस तनाजुर में देखा है पर्सनली कि इट इज़ गॉट, इसका ज़्यादा रिलेशन इस चीज़ से है कि पाकिस्तान अफगानिस्तान के रिलेटेड मामलात में क्या कर रहा है। बिकॉज अमेरिका की हमेशा से एक ख्वाहिश रही है कि आप हकानी नेटवर्क के अगेंस्ट भी उतना ही एग्रेसिवली जाए जितना कि आप बाकी फ्रेंचाइजेस तालिबान की जो है उसके अगेंस्ट जा रहे हैं, और स्पेशली 19 अप्रैल को जो वो एक काबुल में धमाका हुआ जिसमें कि बहुत ज़्यादा अनफॉर्चुनेटली बहुत ज़्यादा कैजुअलिटीज़ हुई, उसके होने के बाद, और जो आपने बॉब कॉर्कर साहब का रेफरेंस दिया उनकी जो एक स्टेटमेंट थी कि जब उनसे सवाल किया गया कि ये कब तक ये मामलात ये रुके रहेंगे या ये F-16 की सेल नहीं होगी, उनसे जब ये सवाल किया गया तो उन्होंने जवाब ये दिया था कि मैं अफगान लीडरशिप से बात करने जा रहा हूँ और जब तक मुझे उनकी फीडबैक नहीं मिलती तो मैं इसको उस तरह देख रहा हूँ। तो मेरा ये ख्याल था ये सुनने के बाद या समझने के बाद कि ज़्यादा इसमें इन्वॉल्वमेंट इस चीज़ की ज़्यादा है कि पाकिस्तान अफगानिस्तान के रिलेटेड क्या कर रहा
है। ठीक है, तो आपका इंडिपेंडेंट एनालिसिस क्या है, क्या वाकईतन अफगानिस्तान के पस मंज़र में ज़ाहिर हुई बात है हकानी नेटवर्क सबसे बड़ा पहलू है, क्या उस पर तहफ़ुज़ात एड्रेस नहीं हो पाए पाकिस्तान की जानिब से, या अगर हुए हैं तो वो सही कम्युनिकेट नहीं हो पाए, कहीं ना कहीं कोई ना कोई खामी तो है, आप क्या कहते हैं इस बारे में?
मेरा जी इस बारे में बड़ा क्लियर एक ओपिनियन है, वो ये है कि एज़ फार एज़ पाकिस्तान आर्मी इज़ कंसर्न्ड वो हमेशा से उस एक रंग में नहीं चली है, लेकिन जब से जनरल राहिल शरीफ आए दी ऑपरेशंस एंड एवरीथिंग इज बीइंग टारगेटेड, जो जा रहा है सिलसिला वो इट इज़ अगेंस्ट द इंटायर स्पेक्ट्रम ऑफ थ्रेट और उसमें किसी चीज़ को ऐसा नहीं देखा जा रहा। लेकिन ऑब्वियसली मैं ये भी बात सामने रखना चाहूंगा, इट इज एन ऑनेस्ट ओपिनियन, कि अगर कुछ ऐसा है कि वहां पे इंडिया में जैसे एक जितने कॉन्सुलेट्स हैं दे आर मोर लाइक ऐसे सेल्स बने हुए हैं जिनके थ्रू बहुत से पाकिस्तान के अंदर मामला प्रॉक्सी वॉर्स वी आर टॉकिंग अबाउट, दोनों ममालिक के दरमियान चल रही है। तो पाकिस्तान के लिए बड़ा मुश्किल है इस चीज को देखना कि इंडिया का इतना ज्यादा इन्फ्लुएंस वहां होता जा रहा है, बढ़ता ही जा रहा है ओवर अ पीरियड ऑफ टाइम, विद नो डायरेक्ट ज्योग्राफिकल कोई इनका कनेक्शन नहीं है, कोई इंटरेस्ट नहीं है, बट और जो 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 फीलिंग ऑफ इनसर्कलमेंट है बाय द पाकिस्तान आर्मी वो बहुत ज्यादा हमारे तौर पर उनको फील होती है कि ये क्यों हो रहा है ऐसा, और ऐसा वो नहीं होना देना चाहेंगे कि किसी भी वक्त पे। तो अमेरिकन को जैसे मैं समझता हूँ उनको अंडरस्टैंड ये करना चाहिए कि ये नहीं है कि F-16 हमें क्यों चाहिए क्यों नहीं चाहिए,
सही,
ज्यादा जरूरी बात ये समझने की कि ये अफगानिस्तान के रिलेटेड उनको मामला को समझना चाहिए कि पाकिस्तान के इट इज पाकिस्तान बैकयार्ड, पाकिस्तान के एक एक मामला ऐसे हैं कि पाकिस्तान ऐसा अफोर्ड नहीं कर सकता कि इंडिया वहाँ से पाकिस्तान के बहुत से चीज़ों को वहाँ से इंटरफेयर करें और बहुत से नेगेटिवली इन्फ्लुएंस करें, और उसको पाकिस्तान आर्मी या पाकिस्तान की पॉलिटिक्स या पाकिस्तान के जो भी लीडरशिप है पॉलिटिकल एज वेल एज मिलिट्री कैन नॉट अफोर्ड कि वो ऐसे मामला को चलने दें। एज फार एज F-16 आर कंसर्न, आई थिंक एक बात चल रही है पाकिस्तान और रशिया के दरमियान F-35 के मामले से, यस प्यूटिन ने दौरा अपना कैंसिल कर दिया पाकिस्तान का, रिपोर्टेडली ऐसा है, बट देर इज अ बिल्टअप, एक मामला चल रहे हैं पाकिस्तान और रशिया के, और अगर ऐसे चलते हैं तो मेरा ख्याल है कि इन द लॉन्ग रन मे बी पाकिस्तान कैन रिप्लेस द एयर मशीन्स।
ठीक है, तो दिफाई मामला में आपके ख्याल में वो इतने स्मूथ सेलिंग नहीं होगी। ज़ुबैर इकबाल साहब, आप बताइएगा इसी रेफरेंस में, पाकिस्तान तो अमूमन ज़ाहिर है इसमें जो आर्ग्यूमेंट दे रहा है वो यही है कि F-16 बड़े टारगेट ओरिएंटेड एक वेपन है अगेंस्ट मिलिटेंसी और उनके नेटवर्क्स को डिसमेंटल करने में, बहुत सारे मुबसरीन का ये भी ख्याल है, तो ये दर हकीकत फिर दोनों का नुकसान होगा क्योंकि दोनों बड़े इसमें स्टेक होल्डर हैं अगेंस्ट दहशत गर्दी। मैं जानना ये चाहूँगा कि सिफारती तौर पर पाकिस्तान वाकईतन इस मामले को किस हद तक उजागर कर सका है, उसमें आपका सफारत खाना वाशिंगटन का वो भी मौजूद है आपके, इसके अलावा मिनिस्ट्रियल लेवल पे और मिनिस्टर लेवल पे बाकी इंगेजमेंट भी रहती हैं, या फिर वाकईतन अभी भी कोई ऐसी तकसीम या कोई बारीक सा लाइन अभी है जिसमें गुड और बैड तालिबान की एक टर्म इस्तेमाल की जाती थी या उस बुनियाद पर एक तफरीक समझी जाती थी।
जहाँ तक गुड और बैड तालिबान का ताल्लुक है वो तो एक बार ट्रेडिशनल किस्म का कॉन्सेप्ट है, वो हर एक ऑर्गेनाइजेशन हर एक इंस्टीट्यूशन हर एक मुल्क अपने फायदे के लिए इस्तेमाल करता है। जब आप चाहते हैं कि आपने किसी बात पर एक पोजीशन लेनी है जो कि आपके पुराने प्रिंसिपल्स बेसिस के खिलाफ है तो आप बैड तालिबान बना देते हैं या गुड तालिबान बना देते हैं, ये तो जिसे कहना चाहिए ये तो नॉर्मल स्टेट क्राफ्ट है, इसकी तो प्रॉब्लम नहीं है, इसको भी इतनी अहमियत नहीं देनी चाहिए। असल बात ये आ जाती है कि तमाम ममालिक की जो रिलेशनशिप्स होती हैं वो लॉन्ग टर्म फाउंडेशन से बनाई जाती हैं, फिर उसमें शॉर्ट टर्म किस्म के पॉलिसी मेजर्स लिए जाते हैं, क्योंकि तो शॉर्ट टर्म मेजर्स की जरूरत ये होती है कि वो जो शॉर्ट टर्म किस्म के इश्यूज पैदा होते हैं उनको हैंडल करता है। इस वक्त जो मुश्किल है वो ये है कि क्योंकि अमरीका एशिया की तरफ प्रिवट कर गया है तो उसकी वजह से उसकी रिलेशनशिप हिंदुस्तान के साथ ज्यादा स्ट्रेटेजिक हो गई है। अब हिंदुस्तान की जो इन्वॉल्वमेंट है वो बड़ी पैरानॉइड किस्म की इन्वॉल्वमेंट है कि वो हर चीज में पाकिस्तान में जो कुछ भी होता है उसको इंडिया सेंट्रिक बेसिस पे देखते हैं, और उनकी जो फोर्सेज हैं उनकी जो लॉबी यहाँ पर है बड़ी मजबूत लॉबी है और वो बड़ी इफेक्टिवली इस्तेमाल कर रही है पैसा भी और कॉन्टेक्ट भी ताकि वो पाकिस्तान को किसी तरीके से फायदा ना मिले। बिल्कुल मीनिंगलेस किस्म की बात है क्योंकि याद रहना चाहिए कि पाकिस्तान और हिंदुस्तान को हमेशा इकट्ठे ही रहना है, उसी इलाके में रहना है। अगर आप अपने नेबर को इतना खराब करेंगे तो फिर रिएक्शन तो होगा, फिर उस रिएक्शन को आप कैसे कंट्रोल करेंगे? हिंदुस्तान की इकोनॉमी इतनी स्ट्रांग नहीं है कि वो एक्सटेंडेड किस्म की प्रॉब्लम को हल कर सके। जहां तक पाकिस्तान का ताल्लुक है, अगर पाकिस्तान को चाहता है कि अपनी पोजीशन को स्ट्रेंथन करें तो अपनी डोमेस्टिक पॉलिसी इश्यूज को बेहतर करें, अपनी इकोनॉमी को बेहतर करें, जैसे ही आपकी डिपेंडेंस अमेरिका या दूसरे ममालिक पर कम हो जाएगी तो आपके पास ये कहना चाहिए पॉलिसी फ्लेक्सिबिलिटी आ जाएगी। ऐसी कंडीशन में फिर आप F-16 वाले मामलों में पढ़ेंगे नहीं, क्योंकि आपके पास इतनी ऑप्शंस होंगी कि आप उस मकाम तक नहीं पहुंचेंगे कि कोई आपके खिलाफ इस किस्म के एक्शन ले सके।
जी बहुत शुक्रिया, इसको समअप करेंगे हम एहसान साहब आपके कमेंट्स के साथ। आप ये बताइएगा कि नंबर वन तो आपको उम्मीद क्या नजर आती है कि ये मामला आपके ख्याल में क्या मुकम्मल होगा या नहीं, یہ ڈیلیور ہو پائیں گے یہ طیارے پاکستان کو، جس کو وہ بہت ضروری سمجھتا ہے اس دہشت گردی کے خلاف جنگ میں؟ اور اگر نہیں ہو پاتے ہیں تو پھر اس کے دونوں ملکوں کے فوجی تعلقات پہ کیا اثرات ہوں گے؟
دیکھیں، میرے خیال میں اتنے پیسے پاکستان ول ناٹ بی ایبل ٹو پول اپ، جو اب مسئلہ جہاں پہ آ گیا کہ آپ کو پورے میرے خیال میں زیادہ معاملات پاکستان کے زیادہ رجحان اب چائنا کے ساتھ ریلیٹڈ سی پی ای سی، اس کی ڈیولپمنٹ اور اس کی طرف ہے. 8 F-16 آتے ہیں نہیں آتے ہیں پاکستان؟ یس. دیکھیں میں تھوڑا سا پیچھے جاؤں گا، جب یہ ایوب خان کے ٹائم پہ، میں اس لیے ریلیٹ یہ بات کرنا چاہ رہا ہوں کہ ہمارا ایک امریکہ کے ساتھ ایشو رہا ہے. اس وقت بھی اینٹی کامنزم ہمارا سٹانس کرنے کے لیے ہم نے انڈیا کی طرف تو ہم ہمیشہ سے رہے، ہمیں سیکیورٹی اپنی گارنٹی کرنی تھی، اس کے لیے ہم نے ریلیشن شپ امریکہ سے بنائے. اینٹی کامنزم ہمارا سٹانس رہا، امریکہ نے اپریشیٹ کیا، ان سے فائنینس اور ملٹری ایڈ ہم نے لی، اور شاید اس پلچ پہ لی کہ ہم اینٹی اس کو انڈیا کے اگینسٹ یوز نہیں کریں گے. لیکن ہماری سیکیورٹی تھریٹس ہمیں رہے. اس وقت بھی ہم نے جو کچھ کیا، اور جب 65 اور ہوئی تو امریکہ نے ہمیں چھوڑ دی، ہمیں ایڈ نہیں دی، ہمیں ویسے سپورٹ نہیں کیا جیسے کرنا چاہیے تھا. اب آپ اگر آج کے اس میں دیکھیں، آج کے اس میں بھی دیکھیں تو آپ ٹیررزم ہے. اس میں پاکستان کو جنرل مشرف کے ٹائم پہ بہت زیادہ اسی طریقے سے پاکستان نے امریکہ کے خواب کو اور اس کے ساتھ لائن کیا جو وہ کرنا چاہ رہا تھا افغانستان میں، اس کو پورا کرنا چاہا اینٹی ٹیررزم کے چکر. اب جیسے ہی وہ وہاں سے فورسز پل آؤٹ کر کے چل گئے، ان کے انٹرسٹ ادھر ایریا میں ختم ہو گئے، تو دے آر بیک انٹو دی لیپ آف دیئر نیو اسٹریٹجک پارٹنر، دیٹ از انڈیا. پاکستان ہیز اٹس اون انٹرسٹس، اٹ ہیز گاٹ اٹس اون نیشنل انٹرسٹ. دا پولیٹیکل اینڈ دا ملٹری لیڈرشپ آف پاکستان ول کنٹینیو ٹو پروٹیکٹ دیم. اور اگر امریکہ کو ضرور وہ بتاتے رہیں گے کہ ان کے خیال میں پاکستان کے لیے بہتر کیا ہے، دے ول اسٹینڈ اپ اور فائٹ فار دیٹ. دے ڈونٹ گیٹ دی F-16s اینڈ تھنک دیٹ ڈزنٹ میٹر.
بہت شکریہ محمد علی احسان صاحب، سابق کرنل، آرمی آفیسر اور ایکسپرٹ سول ملٹری ریلیشنز، آپ نے ہمیں جوائن کیا، آپ کا بہت شکریہ. جناب زبیر اقبال صاحب، آپ کے بھی ہم ممنون ہیں، ایکسپرٹ ود مڈل ایسٹ انسٹیٹیوٹ، واشنگٹن بیسڈ انالسٹ، آپ نے ہمیں جوائن کیا، آپ کا بھی بہت شکریہ. سامعین، چند سیکنڈ کی ایک بریک لیں گے، بریک کے بعد واپس آئیں گے اور بات کریں گے بھارت کے اندر ایگزیکیوشنز یا وہ افراد جو اس وقت موت کی سزا کے منتظر ہیں، ان کا طبقاتی طور پہ کن گروہوں کے ساتھ تعلق ہے زیادہ تر افراد کا، اور انصاف کے نظام کے اوپر کیا سوالات اٹھائے جا رہے ہیں، ایک بریک کے بعد.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ، کیا اس کی وجہ اسلامو فوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں، لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں تعلق نہ کر سکے.
غیر جانبدار بحث.
کہ ریمیٹنس کا واقعہ ہوا پاکستان کے اندر، کہاں تھی عدالتیں، کہاں تھی آزاد ہے کہ ہماری عدالتیں، کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں، ایک تو کلچر ہے سائلنس کا، اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
پروگرام جہارنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن. آج ایک غیر روایتی سی رپورٹ سامنے آئی ہے، جس میں یہ رپورٹ بنیادی طور پہ یہ سروے آپ کہہ سکتے ہیں کہ نیشنل یا لا یونیورسٹی نئی دلی، اس نے یہ کنڈکٹ کیا ہے، اور اس نے جائزہ یہ لیا ہے جون 2013 سے لے کے جنوری 2015 تک متعدد ایسے کیسز جن میں لوگوں کو سزائے موت دی گئی ہے یا بڑی کیپٹل پنشمنٹ ہوئی ہے یا جن کو سزائیں سنائی گئی ہیں اور اس وقت ڈیتھ رو کے اوپر ہیں، اس کا انہوں نے سروے کیا ہے. انٹرویوز پہ مبنی ان کی یہ سروے رپورٹ ہے، جس میں متاثرہ خاندانوں یا سزا پانے والے افراد کے خاندانوں سے انہوں نے بات کی یا ڈیتھ رو کے اندر موجود لوگوں سے انہوں نے بات کی. تو ان کا ایک تو کہنا یہ ہے کہ یہاں پہ زیادہ تر یہ دیکھا گیا ہے کہ جن لوگوں کو سزائیں ہوئی ہیں ان میں سے اکثریت کا تعلق نچلے طبقے سے، غریب متوسط طبقے سے، یا پھر یہ کہ وہ جو دیگر کمیونل مینورٹیز ہیں ان کے ساتھ ان کا زیادہ تعلق ہے. اور ان کے اندر تعلیم کا ریشو بھی بہت کم بتایا جاتا ہے. تقریباً 80% سزا پانے والے لوگ جو ہیں وہ اپنے اسکول کی تعلیم بھی مکمل نہیں کر سکے ہیں, اور ان میں سے بھی زیادہ تر ایسے تھے جنہوں نے جو جرم جن سے جب سرزد ہوا تو وہ ٹین ایج میں تھے یا پھر 19 سے 21 سال کی عمروں کے درمیان تھے. پھر یہ بھی بتایا گیا ہے کہ انصاف کے نظام کے اوپر کوشچن مارکس ہیں, کیونکہ جو لوگ نچلی عدالتوں سے یہاں تک کہ ہائی کورٹ میں جن کو سزائے موت سنائی گئی ان میں سے تقریباً 30% جو ہے ان کو بڑی عدالتوں کے اندر وہ بالکل ان کو رہا کر دیا گیا, ان کے خلاف مقدمے ختم کر دیے گئے. تو اس نوعیت کے سوالات ہیں. یہ صرف بھارت کی بات نہیں ہے, اگرچہ یہ رپورٹ تو مکمل طور پہ بھارت کے بارے میں ہے, لیکن میں جنرلی بیلنس بھی کہنا چاہوں گا. پاکستان کے نظام انصاف سے متعلق بھی کم و بیش یہی سوالات اٹھائے جا رہے ہیں. اس وقت بھی پاکستان کے اندر جب پاناما لیکس کے پس منظر میں بحث ہو رہی ہے کہ وہاں پہ کرپشن ہے, تو یہ سوال اب بھی وہاں پہ اٹھایا جا رہا ہے کہ جو پولیٹیکل ایلیٹ ہے اگر وہ کرپشن کرتی ہے تو ان کے اوپر ملک کے قوانین نافذ نہیں ہوتے. یہ بھی سوالات اٹھائے جا رہے ہیں کہ وہاں پہ بہت کم ایسے طاقتور لوگ ہیں جن کا تعلق سیاسی خانوادوں سے ہو یا جن کا تعلق مالی طور پہ مضبوط خاندانوں سے ہو, انہیں کیپٹل جو کرائمز ہیں ان کے اندر کبھی کیپٹل پنشمنٹ ملی ہو یا پھر وہ ایگزیکیوشن کی حد تک کوئی بات پہ ہم پہنچی ہو. تو یہ سوالات بہرحال اٹھائے جاتے ہیں. تقریباً یہ آپ یہ کہہ سکتے ہیں کہ ترقی پذیر ملکوں کا بھی مسئلہ ہے, اور ایسے ملکوں کا مسئلہ بھی ہے جہاں پہ بہت زیادہ لوپ ہولز ہوتے ہیں نظام انصاف کے اندر. تو یہ محض بھارت سے متعلق نہیں ہے, لیکن رپورٹ بہرحال بھارت کے اندر سے ہونے والے سروے سے متعلق ہے. تو ہم نے ایک بیلنسنگ فیکٹر پاکستان کے ریفرنس میں بھی آپ کے سامنے رکھا ہے. ہمارے ساتھ اس پہ انالیسس کے لیے موجود ہیں سنتوش بھارتیا صاحب, ہیومن رائٹ ایکٹیوسٹ ہیں, ممتاز ایکٹیوسٹ ہیں بھارت کے اندر, اور پروفیسر وقار احمد صاحب, انڈین اوریجن سے ان کا تعلق, انڈیا سے تعلق, اور اس وقت نارتھ ٹیکسس یونیورسٹی میں پروفیسر ہیں, اور اسپیشلی وہ بھی منارٹی رائٹس اور ان کے ایشوز پہ خاصی ریسرچ اور ایکسپرٹیز رکھتے ہیں. ہم کوشش کریں گے کہ ڈاکٹر انصار برنی صاحب ہمیں جوائن کریں, پاکستان کے ممتاز ہیومن رائٹ ایکٹیوسٹ ہیں, شاید وہ بھی کچھ دیر بعد ہمارے ساتھ ہوں گے. سنتوش بھارتیا صاحب, آپ کا بہت شکریہ. یہ رپورٹ آپ کی بھی نظر سے گزری ہوگی, آپ اس کو کس پیرائے میں دیکھنا چاہیں گے؟ لوپ ہولز ہیں جس سے سسٹم کے اندر جس کو طاقتور ایکسپلائٹ کر لیتے ہیں, یا پھر واقعتاً یہ کہ صرف غریب لوگوں کے اوپر کہنا چاہیے کہ انصاف کی تلوار زیادہ آسانی سے چل جاتی ہے؟
دیکھیں, لوپ ہولز تو ہر جگہ کے جوڈیشری سسٹم میں ہیں, پر اس کو اگر بڑے پیمانے پر دیکھیں تو یہ سمجھنا چاہیے کہ جو غریب ہے اور خاص کر جو کم پڑھا لکھا ہے, جو آپ کے سروے میں آیا اس کے لا انسٹیٹیوٹ کے
جی,
کہ وہ اس میں سے, ہاں اس میں بہت زیادہ ایسے ہیں جنہوں نے اسکول کا منہ ہی دیکھا ہے خالی, یہ سارے لوگ ان میں انا بہت ہوتی ہے, ایگو بہت ہوتا ہے.
صحیح.
اور جب ایگو ہوتا ہے تو وہ سوچنے سمجھنے کی طاقت ختم ہو جاتی ہے. ہمارے خاندان کی عزت, اس نے ہم کو یہ کہہ دیا, اس نے گالی دے دی, اس نے ہماری بہن کو چھیڑ دیا, اور اس کے ساتھ ساتھ چھوٹی چھوٹی چیزیں, اس نے ہمارے گھر کے پاس کا 1 فٹ کی جگہ اس نے اپنے میں قبضہ کر لی. اس طرح کے ایشوز ہوتے ہیں جن ایشوز پہ مرڈرز ہو جاتے ہیں غریبوں میں, کیونکہ ان کے پاس سوائے ایک دوسرے کا سر پھوڑنے کے پولیس ان کی بات سنتی نہیں ہے. اور ایشو ایسا ہوتا ہے کہ اس میں گالی وغیرہ ہو یا لڑکی کے چھیڑ چھاڑ کا مسئلہ ہو یا مان لیجیے اٹمپٹ ٹو ریپ ہو, ایسی ساری چیزوں میں پولیس کچھ کرتی نہیں ہے. یہ میں ہندوستان اور پاکستان دونوں کے بارے میں بالکل جس کو کہتے ہیں نا کہ پکے طور پہ کہہ سکتا ہوں. ہندوستان میں اس کا پھر ایک ہی طریقہ ہوتا ہے بدلہ لینے کا غریب کا, جو کہ اس کو اس کے پاس پیسہ ہوتا نہیں, جات ہوتی نہیں, بڑے لوگوں کا سپورٹ ہوتا نہیں, سسٹم اس کے خلاف ہوتا ہے, تو اس کے پاس ایک ہی چیز ہوتی ہے, اس کا غرور یا اس کے خاندان کا وقار, خاندان کی عزت. اس چیز کے لیے وہ اپنی جان دینے پر تیار ہو جاتا ہے.
ٹھیک ہے. اور پھر ڈیفنس کے لیے جو ریسورسز چاہیے ہیں اس کی بھی کمی ہوتی ہے, یعنی اچھا وکیل ہائر نہیں کر. جی ہاں,
میں صرف وہی کہہ رہا ہوں کہ انڈیا میں اگر آپ کو جسٹس لینی تو آپ کو سپریم کورٹ تک جانا پڑے گا.
بالکل.
سپریم کورٹ کا ایک وکیل ایک ہیئرنگ کے لیے 70 سے 80 لاکھ روپے لیتا ہے اس سمے, بڑا وکیل. چھوٹا وکیل 5 سے 10 لاکھ لیتا ہے ایک ہیئرنگ کا. کون آدمی ہے جو ہائی کورٹ سے آگے سپریم کورٹ کی ہمت کر پائے؟ ہائی کورٹ تک تو وہ اپنے کو گروی رکھ کر کے, اپنا گھر بیچ کر کے, تھوڑی بہت زمین جو ہے اس کو بیچ کر کے کسی طرح لڑ جاتا ہے, اس کے آگے نہیں لڑ سکتا. اس میں بہت سارے وہ لوگ جنہوں نے جو بے قصور ہے وہ پس جاتے ہیں,
जो कि अल्टीमेट जस्टिस तो सुप्रीम कोर्ट में ही मिलती, चाहे इंडिया हो या पाकिस्तान हो,
सही,
वो इतनी महंगी है कि आदमी वहां जाने की हिम्मत नहीं करता, सोचता है मर जाए अच्छा है, कब से कब हमारे घर वाले तो सुकून से जिएंगे, उनका पैसा बचेगा। ये जो एक सोशल टैबू बना हुआ है, सोशल इनर कॉन्ट्रडिक्शन है, वो हम थर्ड वर्ल्ड के लोगों को, खासकर हिंदुस्तान, इंडिया, पाकिस्तान और बांग्लादेश, इसमें ये ज्यादा है। तो इसलिए इतना महंगी जस्टिस है, कोई ले नहीं सकता। जो छोटे पैमाने पर इतनी घूस चलती है, या अब मुझे नहीं पता कि कहाँ है, हमारे यहाँ तो ये कहा जाता है कि मनी यू कैन बाई जस्टिस ऑल्सो, आप जजों को
जी, पाकिस्तान में भी ये कहा जाता है कि अगर आपके पास पैसे हैं तो आप वकील करने की बजाय जज कर लीजिए। अनफॉर्चुनेटली ये जुमला वहाँ पे पब्लिक
नहीं, राइट राइट राइट, और ऐसे लोग हैं जो ये सारी डील पूरी करवाते हैं।
सही, हमारे साथ हैं जी प्रोफेसर एहसान साहब, भी आपने बिल्कुल सही वो पॉइंट हाईलाइट किए हैं जिसकी वजह से ये रिपोर्ट इस नौयत के फिगर सामने ला रही है। हम ये आखिरी सवाल भी आपसे ज़रूर करेंगे कि इसके लिए करना क्या चाहिए, लेकिन उससे पहले प्रोफेसर वकार साहब, आपने इब्तदाइया भी सुना सवाल और उसका जवाब भी डिटेल में सुना, आपकी राय लेना चाहूँगा। आपने भी यकीनन इसको बहुत करीब से इसको मॉनिटर किया है और आपके पास भी इसके इफेक्ट्स एंड फिगर्स भी होंगे और यकीनन आपकी स्टडी भी होगी कि क्या वजूहात हैं कि एक आम आदमी के लिए इंसाफ वो थोड़ा मुश्किल है, या फिर ये है कि वो ऐसे इकदाम ले जाता है कि फिर उसके लिए बच निकलना ज़्यादा मुश्किल हो जाता है। यही वजह है कि सजा पाने वालों में या जेलों में बंद ज़्यादातर जो लोग हैं वो गरीब तबके से ताल्लुक़ रखते हैं या मिनॉरिटी से ताल्लुक़ रखते हैं।
जी हाँ, देखिए प्रोसिक्यूशन जो है बहुत लेवल पे शुरू होता है। मैं कलकत्ता वेस्ट बंगाल की एक बस्ती में मैं बड़ा हुआ, काफ़ी गरीबी थी मेरे आसपास, वहाँ ज़्यादातर मुसलमान या दलित रहते थे। तो यूजुअली लोग समझते हैं पुलिस प्रोटेक्शन के लिए होती है, पर हमारे इलाके में, हमारे बस्ती में और दलितों की बस्ती में पुलिस का हमेशा दहशत रहता था। तो पुलिस वहाँ के दहशत गर हैं, ये रियलिटी है गरीब बस्तियों की जिंदगी का। तो मैं आज सरप्राइज नहीं हूँ कि डेटा आ रहा है कि डिस्प्रोपोर्शनेट इनकार्सरेशन है मुसलमानों का, दलित का, ये तो एक्सपेक्टेड ही है। तो फर्स्ट लेवल तो ये है। उसके बाद जब मैं बड़ा हो रहा था तो और अभी भी मैं सुनता हूँ कि अक्सर दलित और मुसलमानों की बस्तियों की नीलामी होती है पुलिस में, कौन वहाँ पे ओसी बनेगा, कौन वहाँ पे इंचार्ज होगा, इसकी नीलामी होती है, घूस देकर पोजीशन लिया जाता है, क्योंकि इन एरियाज को, इन जगह को एक्सप्लॉइट ज्यादा किया जा सकता है, इन एरियाज में प्रोसिक्यूशन ज्यादा किए जा सकते हैं, घूस ज्यादा लिए जा सकते हैं। मेरे आसपास जो थे वो एलीट एरियाज थे, वहां पर मैंने पुलिस की दहशत कभी नहीं देखी, पुलिस का मैसिव प्रेजेंस कभी नहीं देखा, पर दलित और मुसलमान एरिया में ये लास्ट तीन साल की बात नहीं है, ये 25-30 साल की बात है, 40 साल की बात है कि इस तरह से हो रहा है। अब ऊपर लेवल पे आप आइए तो हमारे इंडिया में जो है, जो अमेरिकन सिस्टम से, जुडिशरी से वाकिफ है, वो जानते हैं कि यहाँ पे यू आर जज बाय योर पीयर्स, यानी कि आप एक हो, सिर्फ जज नहीं बल्कि और भी लोग होते हैं जो डिसाइड करें कि आप गिल्टी हैं या नहीं। इंडिया में ऐसा कुछ नहीं है, एक जज डिसाइड करता है कि आप गिल्टी हैं या नॉट गिल्टी हैं। और अगर आप जजेस का जो सोशल स्ट्राटा और कैस्ट स्ट्राटा और रिलीजियस बैकग्राउंड देखिएगा तो ओवरवेलमिंगली ये हाई कास्ट से हैं। रिजर्वेशन की वजह से कुछ दलित्स भी ये ऊपर आए हैं, पर मुसलमानों का रिप्रेजेंटेशन हार्डली है, क्योंकि उनके लिए कोई कोटा सिस्टम या रिजर्वेशन सिस्टम इंडिया में, जैसे हम कहते हैं, वो नहीं है। तो कोई लेवल पे रिप्रेजेंटेशन है ही नहीं है। तो मैं ये कह रहा हूँ कि जुडिशरी भी जो है काफी हद तक कास्ट रिलीजियस बायस को इनकॉर्पोरेट करती है, तो वो जुडिशियल प्रोनाउंसमेंट्स में रिप्रेजेंटेड होता है। अब आप जुडिशरी को ओपनली क्रिटिसाइज कर सकते नहीं है क्योंकि आप पे वो केस थोक दिया
जाएगा अदालत का। तो अब ये बताइएगा क्या क्या जा सकता है इस कंडीशंस को इम्प्रूव करने के लिए, क्योंकि भारत हो, पाकिस्तान हो, बांग्लादेश हो, उस रीजन में दीगर ममालिक हूँ, वो अपने तौर पर इस रेस में तो है ना कि सोसाइटी का मैार बेहतर किया जाए, तरक्की याफ्ता मुल्कों की फहरिस्त में शामिल हुआ जाए, तो क्या करना पड़ेगा जस्टिस सिस्टम को बेहतर करने के लिए?
बहुत लेवल पे किया जा सकता है। देखिए यहाँ पे जैसे अमेरिका में है, आप रेसिज्म जो है ओवरटली, ठीक है, बहुत सारे प्रॉब्लम्स है, बहुत हद तक आप ओवरटली रेसिज्म पुलिस फोर्स में दिखा नहीं सकते, वो पनिशेबल क्राइम है। इंडिया में भी शेड्यूल कास्ट के लिए, यानी कि पिछड़े वर्ग है, दलित्स के लिए है, कि आप वो दलित होने के बेसिस पे आप उसको प्रोसिक्यूट नहीं कर सकते, उसे गाली नहीं दे सकते। तो एक लेजिस्लेटिव और लीगल लेवल पे कुछ एक हद तक लोअर कास्ट के लिए प्रोटेक्शन है, पर मुस्लिम्स के लिए ऐसा कोई प्रोटेक्शन है नहीं। तो नहीं सिर्फ दलित्स के लिए, बट के एक लेवल ये है कि आप डिसप्रोपोर्शनेटली माइनॉरिटी को प्रोसिक्यूट नहीं कर रहे हैं, वो लीगल फ्रेमवर्क में कुछ सब्सटेंस आनी चाहिए। सेकेंडली पुलिस पे रिप्रेजेंटेशन जो है, पुलिस में प्रेजेंस जो है बहुत डाइवर्स होना चाहिए। तो ये देखा गया है कि पुलिस में स्पेशली सिटीज में जो रिप्रेजेंटेशन है माइनॉरिटीज का, मुस्लिम्स का और दलित का, वो लो है। तो अगर पुलिस में और डाइवर्स बैकग्राउंड से लोग आएंगे तो प्रोसिक्यूशन जो है और पुलिस प्रेजेंस जो है एक डाइवर्सिटी रिप्रेजेंट करेंगी पब्लिक के लिए
जी।
और फैक्टर ये जुडिशरी में भी डाइवर्सिटी आनी चाहिए
एंड पुलिस के अंदर भी, यानी पूरे इस जो इंसाफ का जो निज़ाम है उसमें जो जो इंस्टीट्यूशंस इन्वॉल्व हैं वहाँ पे डाइवर्सिटी हेल्प कर सकती है। संतोष भारतीय साहब, आपका एनालिसिस, हल क्या है आपका, आपके ख्याल में?
देखिए मैं तो बहुत होपफुल नहीं हूँ कि हाल फिलहाल अगले 10-15 सालों में कोई फर्क पड़ेगा। उसका एक बहुत छोटा सा एक रीजन है, वो ये कि हमारा पूरा सिस्टम इतना करप्ट हो चुका है, इतना सड़ चुका है, और पॉलिटिशियंस में भी जिनके बिना पॉलिटिकल विल के इस सिस्टम का चेंज होना खासकर जुडिशरी का बहुत मुश्किल है। और खाली जुडिशरी नहीं, पुलिस को भी ठीक करना पड़ेगा, पुलिस को ट्रेनिंग दूसरी तरह से देनी पड़ेगी। इसके लिए कोई भी पॉलिटिशियन मुझे अभी तैयार नजर नहीं आता। वकार साहब को अपने पिछले साल इंडिया के याद आ गए होंगे, उन्होंने 30-40 साल कहा है, लेकिन मैं तो देख रहा हूँ कि पिछले 65 सालों से जब से आजादी मिली है यही हालचाल है, और साल दर साल हम गिरते ही चले जा रहे हैं। इसलिए मुझे लगता है कि जब तक पॉलिटिकल विल का कोई लीडर यहाँ नहीं आता तब तक जुडिशरी में सुधार होना मुश्किल है, नंबर एक। पर एक जानकारी आपको मैं दे दूं, हमारे यहाँ दलित भी हिंदुस्तान का चीफ जस्टिस रहा है सुप्रीम कोर्ट का, और मुसलमान भी रहे हैं, जस्टिस अहमदी चीफ जस्टिस हमारे रहे हैं। पर सिस्टम में दोनों कौमों का, जो आपने जिक्र किया दलित का और मुसलमानों का, वीकर सेक्शन का, ऐसे लोगों का कोई रोल है नहीं। बल्कि यहाँ तो खानदान के तरीके से, जैसे बादशाह का बेटा बादशाह होता था, बहुत सारे जजों के बेटे ही जुडिशरी में आज इम्पोर्टेंट रोल प्ले कर रहे हैं। अब ये सारी वो चीज है जो हिंदुस्तान के पूरे सिस्टम को सड़ा रही है। और मैं बकार साहब से इत्तेफाक रखते हुए कि आप आलोचना नहीं कर सकते, पर आप अपना अगर व्यू नहीं देंगे तो आप ठीक कैसे करेंगे? इसलिए मेरे जैसे लोग इंडिया में बहुत साफ कहते हैं कि जुडिशरी के भीतर का करप्शन अगर नहीं खत्म होता है, भले ही वो छोटे तबके में हो, तो वो घुन की तरह से पूरे सिस्टम को निगल जाएगा। और हम लोग ये डंके की चोट पे कहते हैं, बहुत सख्ती में कहते हैं, और हम बहुत परेशान हैं, हम सारे लोग इंडिया के जो सोचने समझने वाले लोग हैं, कि हिंदुस्तान के हर सिस्टम में जंग लग चुकी है। अभी आपको बताऊं, हमारे यहाँ राज्यसभा में नॉमिनेशन होता है, हमारे यहाँ दो हाउस है, अपर हाउस लोअर हाउस। अपर हाउस में जो नॉमिनेशन प्रेसिडेंट के द्वारा होता है, कल एक सज्जन को उन्होंने नॉमिनेट किया, उन्होंने मना कर दिया, उन्होंने कहा कि ये अपर हाउस मेरे लायक है ही नहीं, इसमें जो लोग बैठे हैं वो मुझसे कम कदकाठी के लोग हैं, जिनका सोच प्रो पीपल है ही नहीं। अब देखिए इस तरीके के लोग भी हमारे यहाँ हैं। इसलिए मेरा ये कहना है कि जब तक, मैं आशा तो करता हूँ कुछ होगा, लेकिन जब तक पॉलिटिकल विल सामने नहीं आती तब तक कोई भी मुझे जुडिशरी में सुधार होगा या कुछ इसमें करेक्शन होगा मुझे
बड़ी तब्दीली नजर नहीं आती आपको सेंस में जी। बहुत शुक्रिया जनाब संतोष भारतीय साहब, ह्यूमन राइट एक्टिविस्ट भारत से आपने हमें ज्वाइन किया। प्रोफेसर वकार अहमद साहब, आपने हमें नॉर्थ टेक्सस से हमें हमारे लिए वक्त निकाला, आपके भी हम बेहद मशहूर हैं। और सामीन, वक्त हुआ एक ब्रेक का, मुख्तसर सी ये ब्रेक है, वापस जब हम आएंगे तो हम बात करेंगे करप्शन अगेन। ये जुडिशल सिस्टम की करप्शन की बात नहीं हो रही है, ये पॉलिटिकल सिस्टम के अंदर जिस करप्शन का तस्करा है और आजकल चर्चे हैं उस पस मंजर में हम बात करेंगे एक ब्रेक के बाद। जी गालबन टेक्निकल کچھ ہماری مشکلات تھیں، اس کی وجہ سے بریک بھی ہم نہیں جا سکے ہیں، لیکن ہم آپ کو جو پروگرام میں بریک آئی اس کو آپ بریک ہی کنسیڈر کیجئے، اور ایک وقفے کے بعد ہم پھر آپ کے سامنے پیش خدمت ہیں، اور پروگرام کے حصے میں ہم بات کرنے جا رہی ہیں کرپشن پاکستان کے اندر، پاناما لیکس کے پس منظر میں اس پہ بڑی طویل بحثیں ہو رہی ہیں، اور خاص طور پہ جب سے یہ مہمہ سامنے، جب سے یہ اسکینڈل سامنے آیا ہے پاناما لیکس کا، تب سے کوئی بھی ٹیلی ویژن چینل جب آپ کھولیں گے تو کرپشن اور پیسے کا ہونا، پیسے کے ذرائع، پیسے کے وسائل، اس پہ ٹیکسیشن، یہ وہ ایشوز ہیں جو وہاں پہ زیر بحث نظر آئیں گے۔ اس سے کیا فرق پڑتا ہے، اس سے کیا پاناما لیک کے بارے میں کوئی واقعتاً کوئی حقیقی معنوں میں کوئی بڑی تبدیلی آتی ہے یا نہیں، لیکن مبصرین یہ ضرور کہتے ہیں کہ اس میں پہلی بار یہ ہو رہا ہے کہ کرپشن کو ایک بڑے ایشو کے طور پہ عوام کے ساتھ ریلیٹ کیا جا رہا ہے، جوڑا جا رہا ہے، اور عوام کو اس بات میں بارے میں سمجھایا جا رہا ہے کہ در حقیقت بدعنوانی یا کرپشن جب سیاسی اداروں کے اندر، حکومتی اداروں کے اندر ہوتی ہے تو وہ ایک عام آدمی کی زندگی پہ کیسے اثر انداز ہو سکتی ہے۔ اور اسی ریفرنس میں گزشتہ کل ایک ڈیولپمنٹ بلوچستان کے اندر ہوئی، وہاں پہ جو مشیر خزانہ ہیں ان کے گھر پہ نیب کے افسران نے چھاپہ مارا، جس میں 700 ملین روپی یعنی تقریباً 70 کروڑ روپے وہ برآمد کیے گئے، جس میں غیر ملکی کرنسی بھی تھی اور دیگر قیمتی زر یا سامان جو ہے وہ بھی شامل تھا، اور خیال یہ کیا جا رہا ہے کہ یہ غیر قانونی طور پہ اپنے پاس رکھا گیا تھا یا اس کے جو ذرائع تھے وہ جائز نہیں ہیں، اس لیے ان کو گرفتار کر لیا گیا ہے۔ اور آج جو منسٹر ہیں وہاں پہ، فائنانس منسٹر، انہوں نے بھی اپنا، مشیر خزانہ جو ہیں وہاں پہ، انہوں نے اپنا استعفیٰ دے دیا ہے۔ کل سیکرٹری خزانہ کی ہم بات کر رہے ہیں جن کے گھر سے پیسے ملے، آج مشیر خزانہ نے استعفیٰ دے دیا ہے، اور انہوں نے اس بنیاد پہ دیا ہے کہ میں اخلاقی طور پہ مستعفی ہو رہا ہوں کیونکہ یہ وزارت میرے تحت کام کر رہی تھی اور میں اس کو سپروائز نہیں کر سکا، مجھے اندازہ نہیں ہو سکا کہ اتنے لیول کی کرپشن ہے، لیکن میں والنٹیئر کرتا ہوں خود کو بھی کہ میرے ساتھ مجھ سے انویسٹیگیشنز کی جائیں۔ سابق جو چیف منسٹر تھے، پارٹی کو وہ ہیڈ بھی کرتے ہیں، انہوں نے بھی اسمبلی کے اجلاس کے اندر اپنے آپ کو والنٹیئر کیا کہ اگر نیب یا دیگر تفتیشی ادارے ان سے بھی بات کرنا چاہتے ہیں تو وہ اپنے آپ کو اس کے لیے پیش کرنے کو تیار ہیں، کیونکہ یہ ان کی نظر میں یہ چیز نہیں آ سکی ہے، لیکن وہ کرپشن کو ڈسکریج کرتے ہیں۔ تو پارلیمنٹ کے اندر، اور خاص طور پہ بلوچستان کی پارلیمنٹ کے اندر سے اس طرح کی آواز آنا، یہ بھی ایک تبدیلی کے پس منظر میں دیکھی جا رہی ہے۔ انالیسس ہم لیں گے، ہمارے ساتھ ہیں اس پہ بات کرنے کے لیے جناب سید عادل گیلانی صاحب، چیئرمین ٹرانسپیرنسی انٹرنیشنل پاکستان چیپٹر، ڈاکٹر رسول بخش رئیس صاحب ہمارے ساتھ ہیں، پروفیسر پولیٹیکل سائنسز، پاناما کے پس منظر میں خاص طور پہ جو ڈیولپمنٹس ہو رہی ہیں اس پہ لکھ بھی رہے ہیں اور مختلف چینلز پہ بات بھی کر رہے ہیں، تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ سید عادل گیلانی صاحب، ایک سمپل سوال تو سوشل میڈیا پہ یہ بھی اٹھایا جا رہا ہے کہ ایک سیکرٹری خزانہ کے گھر سے اگر 70 کروڑ ملتے ہیں تو باقی عہدے پھر آپ بتدریج اپنے ذہنوں میں رکھتے جائیں، یعنی فائنانس منسٹر ایک صوبے کا، پھر یا پھر وفاق کا، چیف منسٹر صوبے کا، یا پھر پرائم منسٹر، کیسے مانیٹرنگ ہو سکتی ہے، کیا لیول ہو سکتا ہے کرپشن کا؟ جبکہ دوسری جانب ہمیں آپ یہ بھی کائنڈلی بتائیے گا کہ آپ کا ادارہ یہ کہہ رہا ہے بہرحال کہ پاکستان کے اندر کرپشن کے انڈیکس میں بہتری آئی ہے، یعنی کرپشن کم ہوئی ہے۔
دیکھیں، یہ جو پکڑا گیا ہے 64 کروڑ روپیز کیش نکلا ہے
جی،
اور یہ چیز جو ہے ہم یہ کہہ رہے ہیں کہ کرپشن تو پاکستان میں ہر جگہ ہے، اور یہ ایک بہت چھوٹا صوبہ ہے بلوچستان، اس کے سیکرٹری کے گھر سے یہ نکلے ہیں، تو یہی چیز جو ہے پاکستان میں کہ ہر جگہ کہانی ایک ہی ہے، آپ چاروں صوبے میں چلے جائیں، فیڈرل گورنمنٹ چلے جائیں، پیسہ جو ہے وہ دونوں ہاتھوں سے دیتا جا رہا ہے۔ ابھی خبر یہ بھی آئی تھی پچھلے سال کے ایک سنگھ کے بہت بڑے نام ہے، ان کے گھر میں آگ لگ گئی تھی اور 64 کروڑ روپے ان کے جل گئے تھے کڑی خدا بخش میں۔ ایک اور بھی خبر آئی تھی کہ یہاں پہ کشتی میں جو ہے 4 ارب روپے پکڑا گیا تھا۔ تو یہ ساری چیزیں کہاں سے ہو رہی ہیں؟ یہی چیز ہے، کوئی حکومت جو ہے اس کو دیکھ نہیں رہی۔ پناما کے اندر جو کرپشن کا یہ آیا ہے، 4 اپریل سے یہ آیا تھا، آج ایک مہینے سے اوپر ہوئی ہے، وہ صرف دبان میں جتنا خرچ ہو رہا ہے کیونکہ اس کے اندر تو ہر آدمی انوالو ہے۔ کوئی صحیح معاملے میں کرپشن کے اوپر یہاں پہ کام نہیں ہو رہا کہ اس کو روکا جائے۔ اور یہ جو لیٹسٹ جو آپ نے کوئٹہ کا دیکھا ہے، یہ
گیلانی صاحب مجھے قطع کلامی کی معافی، مجھے یہ پھر پوچھنے دیجئے سوال، کل بھی پرائم منسٹر صاحب نے ٹرانسپیرنسی انٹرنیشنل کا ریفرنس دیا ہے اپنی اسپیچ میں کہ دیکھیے ہماری گورنمنٹ کو وہ ٹرانسپیرنٹ کہہ رہے ہیں، کوئی ایک پینی کی کرپشن نہیں ہوئی ہے، جبکہ میڈیا کے اندر ہم دیکھ رہے ہیں کہ میگا اسکینڈلز کی بات ہوتی ہے، یا پھر یہ کہ بڑی بڑی کک بیکس کی بات ہو رہی ہے، مس مینجمنٹ کے پس منظر میں جو پیسہ آگے پیچھے جو ہو جاتا ہے اس کی بھی بات ہو رہی ہے، لیکن پرائم منسٹر صاحب آپ کے ادارے ٹرانسپیرنسی انٹرنیشنل کو ریفرنس بناتے ہیں اور کہتے ہیں کہ ہمیں تو تقریباً کلین چٹ مل رہی ہے وہاں سے۔
ٹرانسپیرنسی انٹرنیشنل نے پاکستان کی کرپشن کے اوپر کہا ہے کہ 70% لوگوں نے کہا ہے کہ پاکستان میں کرپشن ہے، और 30% ने कहा है करप्शन नहीं है, 30 marks आया ना आउट ऑफ 100, तो 30 marks में लास्ट ईयर जो है वो 29 marks है, तो करप्शन का जो है यहाँ पर 70% लोग करप्शन कह रहे हैं। और अगर ट्रांसपेरेंसी इंटरनेशनल की एक बात को प्राइम मिनिस्टर कहते हैं कि पाकिस्तान में करप्शन नहीं है, ये सर्टिफिकेट है, तो ये तो उनकी मछली है। और यही चीज अगर प्राइम मिनिस्टर को समझ में नहीं आ रही है कि करप्शन जो है पाकिस्तान में हो रही है, और ये किसकी हुकूमत है बोले जी साहब के अंदर, प्राइम मिनिस्टर की हुकूमत है ना,
ठीक है, इत्यादि हुकूमत। अच्छा जनरली आपका मुशाहदा क्या रहा है, क्या कुछ ऐसे इकदाम किए गए हैं जिससे बकायदा लगता हो कि एक छाननी जो है वो लगा दी गई है, अगर कोई करप्शन करेगा तो पकड़ा जाएगा, क्या इस बात को क्रेडिट में भी डाला जा सकता है कि अगर एक आदमी करप्ट था तो वो बहरहाल स्कैन हो गया? जी गिलानी साहब, गिलानी साहब को गालबन मेरी आवाज़ नहीं आ रही। जी डॉक्टर रसूल बख्श रही साहब आप हमारे साथ हैं।
बिल्कुल
जी डॉक्टर साहब, मैं गिलानी साहब से बात कर रहा था चूँकि प्राइम मिनिस्टर साहब के कल की स्पीच का भी रेफरेंस उनके इदारे से मुतालिक था, आपने भी गुफ्तगु सुनी है। पहले तो जनरली बताइएगा कि पाकिस्तान का पोलिटिकल सेटअप, पोलिटिकल सिस्टम और पोलिटिकल जो इदारे हैं और इकनॉमिक स्ट्रक्चर, उसमें करप्शन की बहुत ज़्यादा बात हो रही है और पनामा लीक्स ने इसको तकरीबन जो है वो और ज़्यादा हवा दी है इस इशू को। पाकिस्तान में आम सतह पे, आम आदमी की सतह पे ये इशू रजिस्टर हो रहा है आपके ख्याल में?
बहुत ज़्यादा, और हर सतह पे, हर महकमे में, हर सूबे में, विफाक में करप्शन हो रही है मुनज़्ज़म तरीके से, और ऐसे मुनज़्ज़म तरीके से होती है कि कोई बंदा पकड़ा नहीं जाता। जो जहाँ पे डेवलपमेंट का काम होता है, जो पैसे रखे जाते हैं कोई सड़क बनाने के लिए, कोई इमारत बनाने के लिए, कोई डैम बनाने के लिए, जो जो वहाँ पे जो एस्टिमेट्स है उसमें रख देते हैं, वो कहते हैं हम रख देते हैं डेवलपमेंट के, जो जिला की सतह पे होती है, हर सतह पे के जो MNA MPAs हैं जो डेवलपमेंट के काम हो रहे हैं वो 20% ले लेते हैं, 15% ले लेते हैं, वो ले लेते हैं वहाँ का जो ठेकेदार है, उसके बाद ठेकेदार वहाँ काम नहीं कर सकता, फिर इसके बाद जो DCO बाकी लोग हैं वो अपना हिस्सा लेते हैं, जो बिल बनाते हैं वो अपना हिस्सा लेते हैं, और हर एक हिस्से सबको मिल जाते हैं। तो इसीलिए करप्शन के बारे में तो कोई बंदा यहाँ बात ही नहीं करता,
सही,
कि कौन बंदा कौन शिकायत लेके जाएगा,
ठीक है।
और वो इतना माफिया बन चुके अंदर कि किसी सर पर उठ के कोई बात कर ही नहीं सकता, वो सर फिरे रहे ही नहीं, तो वो मरवा देते हैं। आपको पता है यान अली को जिस इंस्पेक्टर ने पकड़ा और उसको उसको कतर करा दिया गया, किसी ने पूछा है आज तक हुकूमत ने कुछ किया है उसके बारे में? तो इतना खौफ है इस मुल्क के अंदर कि हमारे सामने हो रही है लेकिन हम आवाज नहीं उठा सकते।
सही। अच्छा अभी पनामा लीक्स के पस मंजर में फिर हमें ये बताइएगा, या पहले तो ज़रा इसी पे बात करते हैं जो कल बलूचिस्तान से गिरफ्तारी हुई है, क्या कम अज़ कम ये हौसला अफजा है कि ये जो बहस चल निकली है उसके पस मंजर में हमें एक साबिक चीफ मिनिस्टर वज़ीर आला वो अपनी सफाई देते हुए नज़र आते हैं, मौजूदा सिटिंग मुशीर ख़जाना जो मिनिस्टर के बराबर हैं वो मुस्ताफ़ी होते हुए नज़र आते हैं, या अपने आप को वो कहते हैं कि जी आप हमसे इन्वेस्टिगेशन कर लें, वॉलंटियर कर लें, तो क्या इसको एक तब्दीली के बुनियादी या पहले कतरे के तौर पर हम देख सकते हैं?
मैं इतना ज्यादा पुरउम्मीद हूँ क्योंकि इस किस्म के माजी में भी वाकयात हुए हैं, लोग पकड़े जाते हैं इसके बाद खामोशी तारी हो जाती है। बदकिस्मती की बात यह है कि जो हमारा मीडिया जो आज़ाद हुआ है, वो जो करप्ट लोग हैं उन्होंने अपने चैनल भी बना लिए, जिन जो जेलों में गए हैं उन्होंने चैनल बनाए हुए हैं, और फिर इस ऐसे लोग आ गए हैं जो इनके इनके इस किस्म के लोगों के लिए काम करते हैं, तो वो दफन हो जाते हैं, आगे चलते नहीं। प्रिंट मीडिया हो, ये नहीं है कि उसमें साफ सुथरे लोग मौजूद नहीं है, लेकिन जो गालिब तबका है वो उन लोगों का है जो माफिया के साथ हर तरीके से जुड़ा हुआ है। तो ये पुरउम्मीद मैं नहीं हूँ कि एक के निज़ाम तब्दील हो गया है, ऐसा नहीं हुआ। ये इस किस्म की खबरें आती रहती हैं फिर छुप जाती हैं,
ठीक है। यहाँ पे कहते हैं कि इस तरह की जो अच्छाई है वो जी जी
जी मैं ये जो रईसानी साहब थे बलूचिस्तान के वजीर आला, उनके जो पर्सनल असिस्टेंट थे यहाँ विफाक में, उनके घर बारों में आया, मीडिया में आया, इतना अरब रुपए के या करोड़ों में थे मुझे अच्छी तरह मालूम नहीं, इसीलिए कोई फिक्र के बारे में हतमी तौर पे नहीं कह सकता, मीडिया में आया कि उनके घर से इतना ब्लड ट्रांक पकड़े गए हैं, उसके बाद آج تک ہمیں پتہ نہیں چلا کہ وہ ٹرنک کدھر گئے, کون لے گیا, کس نے اس کو پروسیکیوٹ کیا. جب سب کو حصے مل جاتے ہیں جو انویسٹیگیشن ایجنسیز ہیں, عدلیہ تک اپنے حصے لے لیتے ہیں, تو ملک کے اندر کیا ہوگا؟
پچھلے سیگمنٹ میں ہم بھارت کے اندر بات کر رہے تھے,
ہو رہی ہے اکاؤنٹیبلٹی احتساب ہو رہا ہے تو صرف فوج کے اندر ہو رہا ہے اور کہیں نہیں ہو رہا.
فوج کے اندر پچھلے سیگمنٹ میں ہم جنرلی بات کر رہے تھے کہ بھارت کے اندر ایک سروے رپورٹ سامنے آئی کہ جو لوگ کیپٹل پنشمنٹ لے رہے ہیں ان میں زیادہ تر کا تعلق غریب طبقے سے ہے یا پھر مائنورٹیز کے ساتھ ہے. تو پاکستان کا بھی ہم نے ویسے ریفرنس دیا تھا کہ پاکستان میں بھی یہی گلہ کیا جاتا ہے جس کو بھی آپ انڈورس کر رہے ہیں کہ وہاں پہ بھی قانون کا اطلاق عام طور پہ غریب آدمی پہ ہی ہوتا ہے, اور اگر کوئی طاقتور ہے تو وہ اس کے شکنجے سے محفوظ رہتا ہے. اس کو آپ نے انڈورس کیا ہے. آپ ذرا کوئکلی پاناما لیکس کی طرف آئیے گا. ایک امپیس ہے, ایک تعطل ہے, بظاہر پرائم منسٹر صاحب اپنے پولیٹیکل پاورز جو ہیں وہ شو کر رہے ہیں ان کے, اور جو پاناما لیکس کا جو بنیادی سوال ہے اس پہ بحث ہوتی ہوئی نظر نہیں آ رہی ہے. اپوزیشن بھی سیاست میں الجھتی ہوئی نظر آ رہی ہے. اس کا کیا حل آپ کو نکلتا ہوا نظر آتا ہے؟ کیا یہ کسی کس انجام تک یہ معاملہ پہنچ سکتا ہے یا اس کو بھول جانا ہوگا؟
نہیں, میرے خیال میں بھولنے والی بات نہیں ہے. اب جو اس ملک کے اندر جس نے کہ کچھ شعور پیدا کیا, ایک بڑی تبدیلی ہے, شعور لوگوں میں پیدا ہوا.
صحیح,
اربن مڈل کلاس ہے جو پاکستان تحریک انصاف میں آئی ہے. عمران خان کا کردار ایک تاریخی ہے, اقتدار انہیں ملے یا نہ ملے, اس میں دو تین تبدیلیاں ایسی ہوئی ہیں کہ ایک تو جو متوسط طبقہ ہے اسے پہلی دفعہ پاکستان میں لیڈرشپ پیدا ہوئی ہے. ماضی میں جو بھی سیاستدان آئے ہیں ان کی مروسی سیاست سے آئے ہیں یا آئے ہیں اور وہ جگیردار تھے, لیکن متوسط طبقے. دوسری بات یہ ہے کہ جو متوسط طبقے میں لوگ نوجوان ہیں خصوصی طور پر, وہ پھر اس تبدیلی ہیں کہ کتنا بڑی تاریخ بنتی ہے یہ ابھی ہم نے دیکھنا ہے. لیکن یہ تیسرے الیکشن میں ہم نے یہ دیکھا ہے کہ تحریک انصاف دوسری بڑی سیاسی جماعت بن کے آئی ہے. اب عمران خان نے اور تحریک کے خلاف ایک مہم چلائی ہوئی ہے اور یہ مہم چلے گی جب تک کہ انتخابات نہیں ہوتے. تو ظاہر ہے کہ لوگوں میں شعور پیدا ہوگا.
صحیح.
لیکن اگر پھر وہی جو ووٹنگ بلاک ہمارے ملک کے اندر بنے ہوئے ہیں اور جگیرداری نظام جو قبائلی نظام یہاں پہ جڑیں مضبوط رکھتا ہے کہ لوگوں کو پتا ہے کہ جو ان کا ایم این اے ہے ایم پی ہے وہ رشوت لیتا ہے, اس نے حرام کا پیسہ کمایا ہے, غریب لوگوں کا پیسہ ہے, لیکن پھر بھی اس کو ووٹ دیتے ہیں کہ دیکھیں جی یہ تو ہمارے قبیلے سے ہے, یہ تو ہمارے کام کرتا ہے. وہ صرف جو ان کے نیرو انٹرسٹس ہیں ان سے زیادہ آگے جا کے اور ملک کے مفاد میں کیا ہے اس کو کبھی سوچتے ہی نہیں ہے. تو جب تک یہ ماحول بنا رہے گا کرپٹ لوگ نیچے سے لے کے اوپر تک اقتدار میں آتے رہیں گے. لیکن دوسری طرف تبدیلی کی طرف ہم دیکھ رہے ہیں کہ ایک ہوا چل رہی ہے, کیا یہ ایک بڑی تاریخ بنے گی, کیا ایک بڑی تبدیلی آئے گی, اس کے اوپر ساری امیدیں ہیں.
یہ وقت بتائے گا کہ وہ کتنی بڑی تحریک بنتی ہے. میرا اگلا جو سیگمنٹ ہے وہ لندن الیکشن سے متعلق ہے, لیکن آپ کی گفتگو کے پس منظر میں سوال کر رہا ہوں, مختصر اس کا جواب دیجیے گا. اگلے سیگمنٹ پہ ہم جانے والے ہیں. آپ نے کہا کہ پولیٹیکل ایلیٹ ہے اور اس پہ کرپٹ ہونے کے الزام ہیں, لیکن اس کے باوجود کوئی بڑی سماجی تبدیلی نظر نہیں آتی. انگلینڈ کا معاشرہ آپ کے سامنے ہے, اس کے اوپر الزامات کی بوچھاڑ ہے, خاص طور پہ اگر آپ پاکستان کا سوشل میڈیا اٹھائیں یا پاکستان کے ذہنوں کو اگر پڑھیں کہ وہاں پہ کس نوعیت کے مذہب کے ریفرنس ہوگا, اس کے علاوہ اور سپریمیسسٹ ہونے کے ایلیگیشنز ہوں گے. لیکن وہاں پہ پاکستانی اوریجن سے تعلق رکھنے والا ایک شخص وہاں پہ کامیاب ہوتا ہے, اور یقیناً وہ صرف پاکستانی شہری پاکستانی اوریجن کے ووٹروں کے ووٹ سے کامیاب نہیں ہوا, اس کے اوپر ٹرسٹ بھی کیا گیا ایسے حالات میں جب ایلیگیشنز بڑے شدید نوعیت کے ہیں, نیشنل بھی اور انٹرنیشنل بھی, اور وہ ایک غریب مزدور کا بیٹا وہاں لیڈر بن جاتا ہے. کیا ڈفرینس ہے, کیا کمپیریزن ہے, اور کتنا بڑا ایک طرح سے سوچنے کا مقام ہے پاکستان کے لیے اور پاکستانی ووٹر کے لیے بھی؟
یہ میں آپ کو ایک واضح طور پہ, میں پاکستان میں رہتا ہوں, اس ملک سے محبت ہے. ایک مہذب معاشرے میں صادق خان کامیاب ہوتا ہے, ایک غیر مہذب معاشرے میں جس میں میں رہتا ہوں اس میں جو کرپٹ لوگ ہیں وہ سیٹیں خرید کر سکتے ہیں. ایک مہذب معاشرے میں, امریکہ کے مہذب معاشرے میں اوباما صدر ہوتا ہے جو ایک لحاظ سے یتیم ہے, باپ چھوڑ کے اس کی
اور مڈل نیم حسین ہے
چلا گیا, کہ کالا جو ہے وہ
سیف عام صدر بنتا ہے جس کا مڈل نیم حسین ہے. جی ہاں,
حسین ہے
جی.
اور یہاں پہ مجھے بتائیں کہ کوئی ایک بندہ سوا ایک, چند ایک شاید مثالیں ہوں وہ بھی ذات پات کی بنیاد پہ, کہ ایک عام آدمی اہلیت اور خدمت کی بنیاد پہ یا کسی نظریے کی بنیاد کے اوپر پاکستان میں ایم این اے ایم پی اے منتخب ہوا ہوں. یہ جتنا بھی آپ دیکھتے ہیں کہ مشرف جو متوسط طبقے سے آئے ہیں یہ چاہتے ہیں خوشام روزانہ ٹیلی ویژن کے آ کے پاکستان پیپلز پارٹی پی ایم ایل این یہ جے یو آئی اور یہ ایم کیو ایم اور اے این پی ان سب کے جو نمائندے ہیں ان کے جتنا بھی کرپشن کی ہوئی ان کے لیڈرز ہیں ان کا کام یہ ہے کہ آگے دفاع کرنا ہے. اس میں نہ کوئی اخلاق,
یہ بنیادی فرق ہے, یعنی اخلاقیات نہیں اور ایشوز بیس پالیٹکس.
غیر موزے معاشرے کی نشانی یہی ہوتی ہے.
بہت شکریہ آپ کا ڈاکٹر پروفیسر رسول بخشی صاحب ہمارے ساتھ تھے, پولیٹیکل سائنٹسٹ لمز یونیورسٹی کے ساتھ وابستہ. چند سیکنڈ کی بریک, بریک کے بعد واپس آئیں گے اور خاص طور پہ ہمارا فوکس ہوگا لندن الیکشنز کے اوپر.
آواز ہے دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے ہیں.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو ٹیلی ویژن اور ویب پر سنوائیں گے.
ہر ماہ 3 منتخب کہانیوں پر بڑے انعامات دیے جائیں گے لیکن پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کر کے 2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکا اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ, اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروگرام کے اس آخری حصے میں ہم بات کریں گے لندن الیکشنز کے اوپر. وہاں پہ لندن کی میئر شپ کے لیے بڑا ایک ہیٹڈ اور بڑا سخت مقابلہ وہاں پہ تھا اور وہ خبروں کی زینت بھی رہا, اور اس کی خبروں کی زینت خاص طور پہ بننے کی ایک وجہ وہاں پہ ایک مسلم کینڈیڈیٹ, مسلم امیدوار تھا صادق خان, جن کا بنیادی تعلق پاکستان کے ساتھ بھی ہے. ان کے والد پاکستان سے تھے اور وہ بہت کم عمری میں لندن یا برطانیہ شفٹ ہو گئے تھے, اور وہ وہاں پہ صادق خان کے والد, ان کے بارے میں بتایا جا رہا ہے کہ وہ محنت مزدوری کرتے رہے اور صادق خان نے بذات خود ایک ایسے علاقے میں اپنی پرورش اور اپنی تعلیم مکمل کی جو معاشی اعتبار سے کوئی زیادہ آسودہ لوگوں کا علاقہ نہیں تھا, اور محنت کرتی رہیں ان کی والدہ بھی اور ان کے والد, جنہوں نے اپنے بچوں کو تعلیم دی, اور اس نے ریوارڈ کیا صادق خان کو اور اپنی وہ مختلف کامیابیوں کی منزلیں طے کرتے ہوئے آج وہ اس وقت لندن کے میئر ہیں. یہ معمولی بات نہیں ہے, اور جو لندن کے میئر جو سبق دوش ہو رہے ہیں وہ یہ سے آپ اندازہ کر سکتے ہیں کہ ان کے بارے میں کہا جا رہا ہے کہ وہ پرائم منسٹرشپ کے عہدے کے لیے اپنے آپ کو موضوع امیدوار کے طور پہ سامنے لانا چاہتے ہیں. تو یہ معمولی بات نہیں ہے ان کا سامنے آنا, لیکن چونکہ ہماری اس وقت ٹارگیٹ آڈینس پاکستان ہے زیادہ تر, اور پاکستان کے اندر جن زاویوں پہ اس پہ بات ہو رہی ہے میں ان پہلوؤں پہ خاص طور پہ بات کرنا چاہوں گا. عموماً وہاں پہ یہ ایک احساس تفخر ہے کہ ایک پاکستانی ہے اور ایک مسلمان ہے, لیکن لندن کے ووٹر کے سامنے کیا یہ دونوں پہلو تھے؟ اگر تھے تو بھی یہ قابل تعریف ہے, سر اس ریفرنس میں بنتے ہیں کہ بہت سارا بیگیج ہے جو ایک مسلمان ہونے کی حیثیت سے اور ایک ایون پاکستانی ہونے کی حیثیت سے ممکنہ طور پہ کسی یورپی معاشرے میں ایک شخص کو جس کا سامنا ہو سکتا ہے. ہمارے ساتھ ہیں مرتضیٰ علی شاہ صاحب, سینئر صحافی ہیں, تجزیہ کار ہیں, لندن سے انہوں نے ہمیں جوائن کیا ہے, اور جناب لارڈ نذیر احمد صاحب, ممبر ہاؤس آف لارڈز, وہ ہمارے ساتھ موجود ہیں. پاکستانی اوریجن سے تعلق رکھنے والے افراد کی ایک بڑی تعداد ہے جو اس وقت ان کے اعلیٰ ایوانوں کے اندر موجود ہے. تو معاشرے کے اندر اس ایکسیپٹنس کی کیا وجوہات ہیں, پاکستانیوں کے فلرش کرنے کی کیا وجوہات ہیں, اور یہی پاکستانی پاکستان کے اندر کیوں اپنے آپ کو رجسٹر نہیں کرا پاتے, خاص طور پہ سیاست کے شعبے میں؟ مرتضیٰ علی شاہ صاحب, پہلے تو یہ بتائیے گا کہ سوشل میڈیا پاکستانی یوزرز کے ٹویٹس کو جب ہم دیکھیں تو صادق خان کی کامیابی کو ایک پاکستانی, ایک مسلمان, یا بعض زاویوں سے صرف پاکستان کی اندرونی سیاست کے پس منظر میں دیکھا جا رہا ہے. لندن کے ووٹر کے سامنے کیا چیز تھی اور صادق خان کیوں کامیاب ہوئے وہاں سے؟
اس کے دو پہلو ہیں. جو فرسٹ آف آل جو پاکستانیوں نے اس میں انٹرسٹ پرابلی اس لیے لیا اور برطانیہ میں بھی پاکستانیوں نے کافی لیا اس میں کہ بڑے ایک لاسٹ منٹ میں عمران خان صاحب نے انٹروینشن کی اور انہوں نے کہا کہ زیک گولڈ سمتھ جیسا امین اور صادق ہیں اور اس کے بہت اچھے اصول ہیں, پرنسپلز ہیں, مین آف انٹیگریٹی ہے اور مطلب میں سیاست میں اس کو لایا, اسی کو ووٹ دینے چاہیے. سو انہوں نے اس کی تعریف میں بہت زیادہ کہ سیدھے باندھے اور اس کو ایک بہت ہی ایک سمجھ لیں کہ پاک صاف انسان کے طور پہ سامنے لائے. اس کے بعد اوبویسلی جو پاکستان والے ہیں ان کا بھی اس طرف انٹرسٹ ڈیولپ ہوا اور اسی حساب سے ہی جو ان کی سٹیٹمنٹس ہیں ان کی تعریف میں بغیر کسی ویریفیکیشن کے, بغیر کسی فیکٹ فائنڈنگ کے ایک ایموشنل سٹیٹمنٹ, اسی کی بیس پہ یہ پھر پاکستانی پولیٹیکل ریئیکشن بھی آیا. جہاں پر برطانیہ کا سوال ہے, یہاں پر صادق خان جو زیک گولڈ سمتھ تھے ان کی اوریجنلی یہاں پہ ایک اچھی ریپوٹیشن تھی کہ ایکو فرینڈلی ہیں, وہ پروگریسو ہیں, اپنے انڈیپینڈنٹ مائنڈ رکھتے ہیں, اپنی بات کہنے کا حوصلہ رکھتے ہیں, جرت رکھتے ہیں. لیکن یہ جو الیکشن میں جب کیمپین شروع ہوئی آج سے 3 مہینے پہلے, ان کا ایک بہت ہی خوفناک چہرہ سامنے آیا اور وہ چہرہ یہ تھا کہ انہوں نے یہ کنکلوڈ کر لیا کہ اگر صادق خان سے جیتنا ہے تو اس کا ایک ہی طریقہ ہے کہ لوگوں کو بتاؤ کہ وہ مسلمان ہے, لوگوں کو بتاؤ کہ اس کے ماں باپ پاکستان سے تھے, اور لوگوں کو ایک پورا ایک خوف و ہراس کی فضا قائم کریں اور اس کی بنیاد پر اس کو ہرائیں. اور پھر انہوں نے پیچھے مڑ کے نہیں دیکھا, ان کی پوری جو انرجی بجائے اس کے کہ وہ صادق خان کی پالیسی کو تنقید کرتے, انہوں نے صادق خان کے مذہب کو اور اس کی ریس کو اٹیک کرنا شروع کر دیا, جس کا بہت ہی نیگیٹو ری ایکشن آیا. اور بالکل
اور یہ بات پھر لندن کی سوسائٹی, لندن کے ووٹرز کے لیے بڑی قابل تعریف ہے کہ انہوں نے اس کو ریٹیلیٹ کیا ہے. لارڈ نذیر احمد صاحب, آپ کا بہت شکریہ. آپ صادق خان صاحب کے الیکشنز کے بارے میں بتائیے گا. اور ایک عمومی سوال بھی کہ بہت سارے پاکستانی اوریجن سے تعلق رکھنے والے برطانیہ میں ممبر پارلیمنٹ بھی ان کو عزت افزائی ملتی ہے, ہاؤس آف کامنز, ہاؤس آف لارڈز میں بھی جاتے ہیں, میئر بھی بن جاتے ہیں, پاکستان کے اندر یہ مواقع ان کے لیے کیوں نہیں ہیں؟
اب پاکستان دیکھیں جی, پاکستان میں بھی اگر ایک لوہار کا بیٹا جو ہے وہ آپ کا پرائم منسٹر بن سکتا ہے, ایک وہ سینما کے ٹکٹ بیچنے والے اگر پولیٹیکل پارٹی کے ہیڈ بن کے وہ پریزیڈنٹ بن سکتے ہیں, تو پاکستان میں بھی موقع ملتے ہیں. وہ موقع جب ملتے ہیں تو کیا کرتے ہیں یہ ایک الگ بات ہے. لیکن برطانیہ میں یہ جو ٹویٹس کی آپ بات کر رہے تھے, تین بڑی مشہور ٹویٹ ہیں, ساجد جاوید صاحب اور بیرنیس سیدہ وارسی اور صادق خان, یہ تینوں جو ہے وہ بس ڈرائیورز کے بچے ہیں. تو یہاں پہ جو لوگ پڑھے لکھے ہیں, جو لوگ محنت کرتے ہیں, تو وہ ان کو اس سوسائٹی کے اندر, جس طرح آپ نے بارک اوباما کا ذکر کیا کہ وہ بھی ایک سنگل فیملی ماں باپ
سنگل فیملی وہاں پہ بنے,
تو یہاں پہ ایسا ہوتا ہے. دیکھیں اس سوسائٹی کے اندر اسلاموفوبیا ہے, ریسزم ہے, بلکہ آپ نے وہ جو ناستی ٹوری کی پالیسیز, پہلے آپ کو شاید یاد ہوگا کہ اینک پاول کے زمانے میں برمنگھم میں ایک مشہور سلوگن تھا, اف یو وانٹ اے نیگر فار اے نیبر ووٹ لیبر. تو وہ جو ہے اس کے وقت کے بعد انہوں نے کہا کہ وہ چینج ہو گئے ہیں, لیکن اب اس الیکشن میں ہم نے دیکھا جس طرح مرتضی شاہ صاحب فرما رہے تھے کہ وہی ناستی ٹوری پارٹی کے اندر جو اینٹی مسلم فیلنگ, وہ جو ڈرانے والی پالیٹکس, وہ سکیئر منگرنگ والی پالیٹکس کے ایکسٹریمزم کو,
ریڈیکلائزیشن
کو,
وہ ناکام ہوئی.
صادق خان کو جوڑنے کی کوشش کی گئی وہ جان بوجھ کے, لیکن لندن والوں کو مبارکباد دیں
کہ انہوں نے بڑا 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 ڈیسیژن لیا. جی مرتضیٰ شاہ صاحب, ہمارے پاس آخری کچھ سیکنڈ ہیں, اب یہ بتائیے گا کہ صادق خان نے کس طرح سے شکریہ ادا کیا ہے اور کیا پلانز ہیں ان کے لندن کی بہتری کے لیے اور ان سے توقعات کیا ہیں؟ مختصر
جی مختصر, جی میں جب اس وقت ان کی ایکسیپٹنس سپیچ میں وہاں پر موجود تھا, آج بھی جب ان کی صبح پوسٹ ٹیکنگ میں وہاں پہ موجود تھا, انہوں نے دو تین مختصر باتیں کی. انہوں نے یہ کہا کہ جس طرح کی کیمپین کا انہیں سامنا کرنا پڑا ہے, وہ چاہتے ہیں کہ میری خواہش ہے کہ کبھی میرے دشمنوں کو بھی ایسی کیمپین کا سامنا نہ کرنا پڑے. دیکھیے اس میں مختصر بات یہ ہے کہ جہاں کہا جاتا ہے کہ آپ انٹیگریٹ کریں پالیٹکس میں, جہاں چاہے لارڈ نذیر ہوں, صادق خان ہوں, سیدہ وارسی ہوں یا کوئی اور پاکستانی یا مسلم پولیٹیشن, وہ جب پولیٹکس میں آتے ہیں دن رات ایک کرتے ہیں, ان کو پھر اس چھڑی سے مارا جاتا ہے کہ نہیں تم داڑھی رکھی ہوئی یا مسلمان ہو, مسلمان کے ساتھ فوٹو کیوں بنوائے, ٹھیک ہے اس طرح کہ وہ. لیکن صادق خان نے یہ کہا, جیسے کہ باقی پولیٹیشن کا بھی ہمیشہ اس طرح کے اٹیکس کے بعد یہی موقف رہا کہ وہ, صادق خان نے یہ کہا کہ وہ پورے لندنرز کو ریپرزینٹ کریں گے, ان کو ساری
اور ان کی بہتری کے لیے کام کریں گے, اور جو معیار زندگی یا جو کچھ ڈلیور کیا ہے لندن نے انہیں وہ چاہیں گے کہ ہر آدمی تک ان کے وہ سمرات لندن کے پہنچے. بہت شکریہ مرتضیٰ شاہ صاحب آپ نے ہمیں جوائن کیا, لارڈ نذیر احمد صاحب آپ کے بھی ہم ممنون ہیں. پروگرام جہاں رنگ اپنے اختتام کو پہنچتا ہے, اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.